الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وسندنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم وبارك وسلم تسليما كثيرا. أما بعد، آج مجلس کے شروع ہونے میں تھوڑی سی دیر لگی نماز جنازہ کی وجہ سے، تو خیال ہوا کہ پہلے یہ بات عرض کر دوں کہ نماز جنازہ میں شرکت جو ہے یہ بڑی فضیلت کی چیز ہے، اور اس کی بڑی تاکید آئی ہے کہ آدمی نماز جنازہ میں شریک ہو. اس کی ضرورت اس لیے پیش آئی کہ فقہ کی کتابوں میں لکھا ہوا ہے کہ نماز جنازہ فرض کفایہ ہے، یعنی اگر کچھ لوگ نماز جنازہ میں شریک ہو جائیں، نماز جنازہ پڑھ لیں، تو سب کی طرف سے فریضہ ادا ہو جاتا ہے. تو یہ بات تو تھی کہ اگر کچھ لوگ پڑھ لیں تو سب کی طرف سے ادا ہو جاتا ہے، لیکن ایک بہت بڑی فضیلت کی چیز ہے جس کی ناقدری نہیں کرنی چاہیے. حدیث و نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ ثلاث لا تؤخرها، تین چیزیں ایسی ہیں جن میں تاخیر نہ کرو، جلدی کرو. ان میں سے ایک فرمایا الجنازۃ اذا حضرت، کہ جنازہ جب آ جائے تو نماز جنازہ پڑھنے میں دیر نہ لگاؤ، جلدی پڑھو. یہاں تک کہ بعض فقہائے کرام نے یہ فرمایا ہے کہ اگر فرض نماز کے وقت میں آ گیا، نماز جنازہ آ گیا، تو سنتیں بھی نہیں پڑھنی چاہیے، سنتیں بھی بعد میں پڑھنی. لیکن فقہائے حنفیہ نے ترجیح اس کو دی ہے، فتویٰ اس پر ہے کہ سنت موقعہ کی حد تک پڑھ لے، اس کے بعد نماز جنازہ پڑھ لے. لیکن اس سے زیادہ تاخیر کرنا نفلوں کی وجہ سے یہ جائز ہے. نفلیں اگر کسی کو پڑھنی ہو تو بعد میں پڑھیں، نماز جنازہ جلدی پہلے پڑھیں. جلدی سے جلدی نماز جنازہ پڑھنے کی حضور اکبر صلی اللہ علیہ وسلم نے تاکید فرمائی. یہاں تک کہ آدمی کتنی ضروری کام میں بیٹھ لگا ہوا ہو، اس کا کام یہ ہے کہ وہ اس وقت نماز جنازہ کو ادا کرے. اور فضیلت اس کی بہت ہے. ایک حدیث میں رسول کریم صلی اللہ علیہ وسلم کا ارشاد ہے کہ جو شخص کسی جنازے پر نماز پڑھے تو اس کو ایک قیراط اجر ملتا ہے، रात असल में एक पैमाना था सोने चांदी को तोलने का, लेकिन हदीस में जो जन्नत के सवाब के बारे में किरात फरमाया गया तो किरात से मुराद जन्नत का किरात। जन्नत का किरात जो है वो हदीस में आता है कि बहुत पहाड़ के बराबर, कितना बड़ा, कितना अजर है एक नमाज जनाजा पढ़ने, 5 मिनट भी नहीं लगते नमाज जनाजा पढ़ने, लेकिन इतना बड़ा अजर है। और फरमाया कि जो सब जनाजे के पीछे चले उसको एक और फेरा, मंतव्य जनाजतन फलहु फेरा, अगर एक फेरा और अजर था। तो हजरत सहाबे किराम रज़ी अल्लाह तआला अन्हुम अजमाइन इन सवाब के कामों के इतने शौकीन थे कि हजरत अब्दुल्लाह बिन उमर रज़ी अल्लाह तआला अन्हुम जो हजरत फारूक आजम के साहबजादे हैं और इत्तबाए सुन्नत में मशहूर है, हर चीज में सुन्नत का इत्तबा, हर चीज में सुन्नत का इत्तबा, तो उनके बारे में हदीस में आता है कि उनको यह हदीस मालूम नहीं थी कि नमाज जनाजा पढ़ने से एक किरात का सवाब मिलता है। वो उन्होंने नहीं सुनी थी रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम। तो फिर किसी वक्त किसी ने उसको वो हदीस सुना दी कि रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने यह फरमाया है कि नमाज जनाजा पढ़ने में एक किरात का सवाब मिलता है। तो उस पर उन्होंने बड़ी हसरत से कहा कि लकद फर्रकना फी करारीता कसीरा, कि हाय अफसोस कि हमने कितने किरात जाय कर दिए, यानी क्योंकि हमें यह हदीस मालूम नहीं थी, जो फजीलत मालूम नहीं थी, इस वास्ते बहुत से मौके ऐसे आए कि नमाज जनाजा पढ़ने का मौका था और ये सवाब हासिल करने का मौका था, लेकिन हमने जाय कर दिया, नमाज नहीं पढ़ी, ये सोच करके भाई फर्जे के पाया है ना पढ़ा तो क्या है, ये सोचकर छोड़ दिया, कितने किरात हमारे जाय हो गए, हसरत फरमाई। तो ये हजरत साहब किराम ये नहीं देखते थे कि ये वाजिब है, ये फर्ज है, ये सुन्नत है, ये नफल है, जो अमल भी अजर का सबब है, अल्लाह तबारक व तआला के कुर्ब का सबब है, जिस अमल के ऊपर भी अल्लाह तबारक व तआला अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने कोई सवाब का वादा किया है, उसकी तरफ लपकते थे कि किसी तरह ये सवाब हमें हासिल हो जाए। अल्लाह ताला ये जज्बा हमारे अंदर भी पैदा फरमा दे अपनी रहमत से। अब होता यह है कि इसलिए मैंने इस पर इस वक्त तंबीह करना मुनासिब समझा कि अक्सर देखता हूँ कि नमाज जनाजा का ऐलान होता है और ठीक है बस लोग ये समझते हैं कि भाई कुछ लोग पढ़ लेंगे फरिज़ादा हो जाएगा, बात खत्म हो गई, पढ़े हुए अपने नफलों में लगे हुए हैं, अपने काम में लगे हुए हैं। ये फ़ज़ाइल आमाल और नेकियां इनसे बेफिक्री की अलामत है। एक मोमिन को तो ये चाहिए कि जो मौका भी मिल रहा हो अपने नामे आमाल में किसी भी नेकी के इजाफा करने का, जो मौका भी मिल रहा है उसको जाने न दे, हाथ कोशिश करेंगे, खासतौर से वो बिल्कुल बहुत लंबा मशक्कत का मेहनत का काम हो जिसमें बहुत वक्त लगता हो, चलो उसको छोड़ दे, लेकिन लगे हाथों एक नेमत मिल रही है, लगे हाथों एक सवाब हासिल हो रहा है, तो ये एक बड़ी नेमत है, उसको उसकी नाकदरी करके उसकी तरफ से बेपरवाही करके उसको जाय नहीं करना चाहिए। हजरत अब्दुल्लाह उमर रज़ी अल्लाह अन्हु फरमाते हैं लकद फर्रतना फी करारीता कसीरा, उसके बाद रिवायात में आता है कि कभी कोई जनाजे की नमाज नहीं छोड़ी, क्योंकि हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के इरशाद का ये ख्याल आ जाता था और हर जगह इसका एहतमाम करना। वैसे भी मुसलमान हर मुसलमान के दूसरे मुसलमान पर कुछ हुकूक हैं जो रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाए, उनमें से एक हक ये भी है कि उसके जनाजे में हाजिर हो। और जितने लोग नमाज जनाजे में ज्यादा हाजिर होते हैं मरने वाले के लिए मगफरत की उतनी ही ज्यादा उम्मीद होती है, अल्लाह तबारक व तआला की बारगाह में। वो तो एक ऐसी सरहद पर पहुंचा हुआ है, ऐसी सरहद पर पहुंचा हुआ है कि उसको जरूरत है इस बात की कि कोई भी तरीका हो जाए कि जिससे उसको निजात मिल जाए। और ये मरहला मुझ पर तुम पर सब पे आने वाला है, कोई नहीं है जो उससे मुसलसल ना हो। कि उस वक्त उसकी जान पर बनी हुई होती है कि मेरे साथ अब क्या मामला होने वाला है। तो जितने लोग ज्यादा उसके हक में दुआएं करेंगे, जितने लोग ज्यादा उसके जनाजे में शरीक होंगे, उतना ही उसके लिए अल्लाह ताला के यहाँ ज्यादा मगफरत की उम्मीद है, ज्यादा सवाब की उम्मीद है। तो एक मुसलमान भाई का हक है कि उसके जनाजे में शरीक होकर आदमी उसकी लिए मगफरत की दुआ करे। और अल्लाह ताला ने ये नेमत दी है कि तुम तो उसके हक में दुआ कर रहे हो और अल्लाह तबारक व तआला तुम्हारे नामे आमाल में खैरातों का इजाफा कर रहा है, उहद के पहाड़ के बराबर खैरातों का इजाफा कर रहा है। तो इसलिए इसकी नाकदरी न करनी चाहिए। अल्लाह तबारक व तआला हम सबको तौफीक अता फरमाए, जब भी किसी छोटे से छोटे अमल की भी तौफीक हो जाए, उसका मौका मिल जाए, जाया ना करे उसको। हदीस में फरमाया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि ला तहकिरन मिन المعروف شيئا, नेकी के किसी भी मकाम को हकीर न समझो। जो छोटे से छोटा काम करने का मौका मिल रहा है, गनीमत जान लो। क्या पता कि अल्लाह तबारक व तआला उसी की बरकत से बेड़ा पार कर दे, उसी की बरकत से मगफरत फरमा दे, राहत हो जाए अल्लाह तबारक व तआला की तरफ से। लिहाजा फजाइल अमाल यानी ये जो वो काम जो अगरचे वाजिब नहीं, फर्ज नहीं, जरूरी नहीं, अल्लाह ताला ने जरूरी करार नहीं दिया, उनके छोड़ने पर कोई गुनाह नहीं, मुआखजा नहीं, लेकिन वो हैं तो फजीलत के काम, उनको छोड़ने की, उनको अख्तियार करने की कोशिश करनी चाहिए, जितना हो सके ज्यादा से ज्यादा अख्तियार करने की कोशिश करनी चाहिए। हमारे हजरत वाला हजरत आरिफ की कदर अल्लाह ताला से लोग फरमाया करते थे कि ये फराइज और वाजिबात जो है ये तो अल्लाह जल्ला जलालहू की अजमत का हक है। अल्लाह जल्ला जलालहू की अजमत का हक यह है कि जिस चीज को उन्होंने फर्ज या वाजिब करार दे दिया, आदमी उसको बजा ले। ये तो अल्लाह ताला की अजमत का हक है। और नवाफिल और मुस्तहबात जो है, नवाफिल और मुस्तहबात ये बारी ताला की मोहब्बत का हक, ये बारी ताला की मोहब्बत का हक। और पिछला सारा बयान हमारा इसी पर तो था कि अल्लाह तबारक व तआला की मोहब्बत जो है वो जिस बारगाह ने, जिस करीम ने नवाजा हुआ है, हर आन उसकी रहमतें, उसके उसके इनामात बारिश की तरह बरस रहे हैं, गिनती में नहीं आ सकते, आदमी उनका एहसास नहीं कर सकता। उस मालिक के बेनियाज के साथ मोहब्बत ना हो तो क्या हो। और उसकी मोहब्बत का हक ये है, ये नवाफिल और मुस्तहबात उसकी मोहब्बत का हक। देखो, एक तो किसी भी ताल्लुक में एक तो होता है कानूनी ताल्लुक, कानूनी ताल्लुक, कानून के तकाजे इस इंसान ने पूरे कर दिए। फर्ज करो शौहर बीवी का मामला है, तो कानूनी हक जो है वो ये है कि जो है बीवी का नान नफका वाजिब है शौहर के जिम्मे, ये कानूनी हक है उसका। और उसकी रहाइश के लिए एक मुनासिब जगह देना, ये कानूनी हक है उसका। लेकिन क्या बस इससे हक अदा हो गया बीवी का, जो उसको खाने पीने को रोटी दे दी और पानी दे दिया और राइट को घर दे दिया, क्या हक अदा हो गया? या कोई शख्स जो अपने घर के ताल्लुकात को खुशगवार रखना चाहता हो, वो इस पर इस्तीफा करेगा कि बस नानस्का दे दिया और घर दे दिया? इससे आगे भी तो कुछ चाहिए कि कुछ मोहब्बत की बात हो, कुछ ताल्लुक के का इजहार हो, कुछ हुस्ने सुलूक हो, कुछ आपस में एक दूसरे की कुछ दिली का लिहाज हो, सब ये ताल्लुकात खुशगवार रहते हैं। अगर तरह कानूनी हक, कानूनी ताल्लुकात के ऊपर बस करे इंसान, तो कभी ताल्लुकात खुशगवार नहीं हो सकते। और बीवी का हक यह है कि वो शौहर की इजाजत के बगैर घर से ना जाए, हदीस में है। तो अब शौहर कहती मैं तो कानूनी हक तुम्हारा पूरा कर दिया, तुम अपना कानूनी हक पूरा करो, तो मेरे घर से ना जाना कभी भी। तो ये कानूनी कुछ ताल्लुक जो है ये कभी भी खुशगवारी पैदा नहीं कर सकता जब तक कि उसके साथ कुछ मोहब्बत की बात ना हो, मोहब्बत का ताल्लुक ना हो। तो अल्लाह जल्ले जलालुहु के अजमत का हक है फराइज व वाजिबात, और उसका तकाजा यह है कि इंसान को, लेकिन अगर फिर आदमी उसी पर इक्तफा करे तो हक के मोहब्बत अदा ना हुआ, अगर कि हक के अजमत अदा हो गया, कानूनी ताल्लुक कुछ ताल्लुक तुमने कायम कर दिया अल्लाह तुम्हारा बता कर, लेकिन कुछ आगे तो बढ़ो, कुछ मोहब्बत का भी तो हक अदा करो, और वो मोहब्बत का हक है नवाफिल और मुस्तहबात और फजाइल आमाल। इसलिए इसकी फिक्र चाहिए, अल्लाह तबारक व तआला हम सबको इसकी तौफीक अदा करना। ये बात तो इस वक्त वक्ती तौर पर याद आ गई, बयान चल रहा था हदीस जिब्राइल का, जिसका खुलासा यह है कि हजरत जिब्राइल अलैहिस्सलाम एक इंसान की शक्ल में, एक अजनबी की शक्ल में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर होते हैं और कुछ सवालात करते हैं, और सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम उनके जवाब देते हैं, और बाद में आप फरमाते हैं कि जिब्राइल थे जो तुम्हें तुम्हारा दीन सिखाने के लिए आए। अब ये सवालात जो किए, ये वैसे तो कोई भी कर सकता था, लेकिन सहाबे किराम रज़ी अल्लाह ताला अन्हु अजमईन, अल्लाह तबारक व ताला ने उनका अजीब मकाम बख्शा था। वो खुद एक हदीस में फरमाते हैं कि हम सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम की मजलिस में बैठते थे तो सवाल करने से डरते थे, कोई सवाल करने से डरते थे। क्यों डरते थे? इसलिए कि एक हदीस में रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने सवालात की कसरत से मना फरमाया, नहा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अन कसरत सुआल, सवालात की कसरत से मना फरमाया सरकार द्वारा। कुरान करीम में भी ला तसअलूना अच्छा है, ये आयत आई है कि बहुत ज्यादा सवाल नहीं करने चाहिए। मतलब ये था उसका कि बाद लोग होते हैं बस जरूरत बेजरूरत सवाल किए जा रहे हैं, जिस सवाल की जरूरत नहीं वो भी कर रहे हैं। तो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम को ये बात पसंद नहीं थी कि बिना जरूरत आदमी सवाल करे। और देखो ये जब आदमी किसी की के पास इस्लाह के लिए जाए तो इस्लाह का एक अहम नुक्ता ये भी है कि कुछ अरसे उसके पास मजलिस में खामोश बैठे, सवालात ना करें, बस सुने बात, कुछ अरसे सिर्फ बातें सुने, और जब उस बातें जब आदमी यानी इस्तफादे की गरज से इस्लाह की गरज से बात सुनेगा, एक मुद्दत तक सुनता रहेगा, बहुत से सवाल खुद बहुत खत्म हो जाए। सवालात जो है बार बार इंसान के दिल में जो है वो पैदा होते हैं अजमत की कमी से। इस वास्ते अगर शुरू में सवाल और जवाब शुरू कर दिया तो वो जो मकसूद होता है सोहबत का और किसी इस्लाही मजलिस में बैठने का वो पूरा हासिल नहीं होता। शुरू में चाहिए कि बिल्कुल खामोश बैठे सुने, और जब मुनासबत हो जाए और बुनियादी बातें समझ में आ जाएं, फिर कुछ ना कुछ मौके सवाल आप तो यूं खत्म हो जाते हैं, फिर जो बाकी रह जाए जरूरत के जरूर से सवाल कर ले, वो अच्छी बात। हमारे हजरत वाला याद आया हजरत मुलमत बसपाना थानवी रहमतुल्लाह अलैह की खिदमत में एक साहब ने खत लिखा और बहुत लंबा चौड़ा, जिसमें सवाल ही हुआ और सवालात ये कि मेरे दिल में ये बहुत कसरत से सवालात पैदा होते रहते हैं, ड्रीम के बारे में, और शुभहात आते हैं, वसवसे आते हैं, तब कोई रास्ता मेरे समझ नहीं आया तो मैंने आपके सामने लिए लिख के भेज रहा हूँ। पता नहीं कितने 25-30-40 सवाल लिख के भेजे, सब में कुछ शुभहात है नींद के बारे में, ये सुबह पैदा हो रहा है, ये सुबह पैदा हो रहा है। अब हजरत ने जवाब में लिखा कि भाई अगर मैं इसका आपको खत के जरिए जवाब दूंगा तो अव्वल तो पूरी किताब चाहिए उसके जवाब, किताब लिखे आदमी। दूसरा ये कि उस खत में जो कुछ जवाब लिखूंगा तो हो सकता है फिर आपके दिल में और सवाल पैदा हो जाए, उतना ही सिलसिला। इसका हल अगर आप वाकई चाहते हो तो एक है, वो ये कि आप यहाँ तशरीफ ले आओ मस्जिद में और मैं आपसे कहता हूँ कि कुछ दिन लिखे थे मुझे मुतादा दिया थे कि इतने दिन मस्जिद में खामोश बैठो, कुछ सवाल नहीं, खामोश बैठो, सुनते रहो बस। और वो जो फहरिस्त आपने बनाई है सवालात की, अगर उस खामोश बैठने के दौरान तुम्हारे आपके सवालात का जवाब मिलता रहे तो जिस जिस सवाल का जवाब मिल गया उस पर निशान लगा दो कि ये हो गया, अब इसकी जरूरत नहीं है। फिर इतने दिन गुजरने के बाद फिर देखो उस फहरिस्त में कितने रह गए, वो लेके आ जाओ मेरे पास, इंशाल्लाह ताला उसके जवाब दे दो। यहाँ तो उन्होंने ऐसे ही किया, वो हजरत की मस्जिद में आ गए, क्योंकि सच्चे तालिबे हक तालिब से सही माने में आ गए, खानका में हजरत के ठहर गए और फरमाया कि बोलना नहीं बस खामोश सुनते रहो। तो इस मुद्दत जितनी भी हजरत ने मुकर्रर की थे जितने दिनों की, वो बैठे रहे मस्जिद में, बैठते हजरत की बातें सुनते 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 जब वो दिन पूरे हो गए तो फिर हजरत ने पूछा भाई लाओ फहरिस्त तुम्हारी कहाँ है, उन्होंने कहा कि अब कुछ नहीं रहेगा, सारे सवाल आपके जवाब हो, सारे सवाल आपके जवाब हो। तो ऐ लिखाए तो जवाब हर सवाल, ये जब अल्लाह के बंदे जिस अल्लाह के बंदे से अल्लाह ताला काम लेते हैं तो वो उसकी सिर्फ मुलाकात, उसके पास बैठना, उसकी बात सुनना, इससे हर सवाल का जवाब मिल जाए। और ये तो हजरत वाला की मस्जिद में बैठने वालों ने पता नहीं कितनों ने बयान किया कि हम बकसरत ऐसा होता था कि दिल में कुछ इश्कालात सवालात लेकर जाते थे मजलिस में बैठे, और जो सवाल लेकर गए थे, जो इश्काल लेकर गए थे, उसी का जवाब हजरत की जबान पे जारी हो रहा है। हजरत को भी बताया कुछ लोगों ने कि हजरत ऐसा होता है कि हम कोई सवाल लेके जाते हैं लेकिन जब आपकी मस्जिद में जाते हैं तो बैनी वही बात जो हमारे दिल में आ रही थी सवाल करने की वो आपकी जबान पर जारी होती है, आप उसके बारे में बता देते हैं, बात खत्म हो जाती है, तो आपको कष्ट होता है। तो हजरत फरमा देते कि लोग समझते हैं मुझे कष्ट होता है और कि भाई इसके दिल में क्या सवाल है मैं उसका जवाब दे दूं। हजरत ने फरमाया कि मुझे कष्ट नहीं होता, लेकिन बात क्या है, बात यह है कि जब कोई शख्स तलब सादिक लेकर आता है, सच्ची तलब लेकर आता है, तो अल्लाह तबारक व तआला मेरे दिल पर मेरे जबान पर वही बात जारी फरमा देते हैं जो उसकी जरूरत थी। तो इस तरह क्यों, अरे भाई उस्ताद हो, शेख हो, पीर हो, कोई हो, ये क्या हैसियत रखता है, कोई कुछ नहीं दे सकता, किसी के पास कोई ताकत नहीं, किसी के पास कोई अपना जाती इल्म नहीं, जो कुछ आता है वो तो किसी और की है, वो जब आता फरमाना चाहते हैं किसी को भी वास्ता बना दे। तो जब एक बंदा तालिब बनकर आता है, तलब सादिक लेकर आता है, उसके दिल में वाकईतन हक की तलब होती है, तो अल्लाह तबारक व तआला जहां जा रहा है उसी में उसकी शिफा का सामान पैदा करता है, उसी में उसके सवालों का जवाब हो जाता है, उसी में उसके मर्ज की दवा हो जाती है, उसी में उसके मर्ज का इलाज हो जाता है। वो तो शेख को बाद औकात पता भी नहीं होता कि इसके दिल में क्या था, اور میری زبان کی کس بات سے اس کا علاج کر دوں؟ یہ اللہ جل جلالہ سے عطا ہو. اسی لیے اصل چیز جو ہے نا طلب ہے، طلب ہے. اللہ تبارک و تعالیٰ وہ پیدا فرما دے ہمارے اندر. آپ کمجو کشن جی آور بدر مارنا فرماتے ہیں، آپ کمجو کشن جی آور بدر تا بجوشن آپ از بالاؤ پر. صرف پانی کم تلاش کرو، پیاس پیدا کرو. پیاس پیدا ہوگی تو خود بخود پانی ابلے گا، اوپر سے بھی اور نیچے سے. جب بچہ روتا ہے، جب بچہ روتا ہے، جتنا جتنا بچہ روتا ہے اتنا ہی ماں کی چھاتیوں میں دودھ آتا ہے. یہ اللہ تبارک و تعالیٰ کا نظام. وہ چونکہ اس کے دل میں طلب پیدا ہو رہی ہے اور وہ طلب کا اظہار رو رو کے کر رہا ہے، اللہ تعالیٰ ماں کی چھاتیوں میں دودھ پیدا فرما رہے ہیں، اس کی غذا کا علاج ہو رہا ہے. تو اسی طرح جب طلب ہوتی ہے طالب کے دل میں اور وہ طلب لے کر جاتا ہے کسی استاد کے پاس، کسی شیخ کے پاس، اللہ تعالیٰ تو جانتے ہیں کہ یہ میرا بندہ ہے، طلب لے کر آیا ہے، تو یہ اپنے دوسرے بندے کی زبان پر وہی بات جاری فرما دیتے ہیں جو اس کی ضرورت کی ہوتی ہے، جس سے اس کا فائدہ پہنچتا ہے. تو اس لیے فرمایا کہ شروع میں اگر سوال جواب شروع کر دو نا مناقشہ، تو یہ چونوں چرہ سے مسئلہ نہیں حل ہوا کرتے، چونوں چرہ سے نہیں ہوتا، یہ محبت سے ہوتا ہے، یہ طلب سے ہوتا ہے. جب طلب جا کے ہوتی ہے، جا کے مجلس میں بیٹھے تو خود بخود سوالوں کے جواب. تو سرکار دو عالم صلی اللہ علیہ وسلم کی مجلس میں صحابہ کرام خاموش بیٹھے، کأن علی روحہم الطیر، حدیث میں آتا ہے جیسے ان کے سروں پر پرندے بیٹھے ہوں، اس طرح خاموش بیٹھتے تھے، سوال نہیں کرتے تھے، ڈرتے تھے سوال کرنے سے کہ کہیں ایسا نہ ہو کہ کوئی بھی سوال میں بے ادبی ہو جائے یا غلط سوال ہو جائے، اسے ڈرتے تھے. صحابہ کرام فرماتے ہیں کہ چونکہ ہم ڈرتے تھے تو ہم اس انتظار میں رہتے تھے کہ کوئی دیہاتی آ جائے، کوئی دیہاتی آ جائے آ کے اردو سے سوال کرے تو آپ اس کا جواب دیں تو ہمیں بھی اس کا علم حاصل ہو جائے. کیونکہ دیہاتی جب آتے تھے تو حضور اکرم صلی اللہ علیہ وسلم ان کے ساتھ بڑی نرمی کا معاملہ فرماتے تھے، ان سے ان کی بڑی رعایت کرتے تھے. کیونکہ دیہاتی جو ہیں وہ اپنے شہری آداب سے تو آگاہ ہوتے، تو اس لیے وہ آتے تھے تو اپنے گھول پن میں، سیدھے پن میں سوالات مختلف کرتے رہتے تھے. تو اس کی وجہ سے کہتے ہیں ہمارا بھی فائدہ ہو جاتا تھا. اب آئے ہیں ایک صاحب دیہاتی تھے اور نئے نئے آئے تھے مسجد میں، پہلے کبھی آنے کی نوبت نہیں آئی تھی، تو وہیں مسجد کے سین میں پیشابی کر دی. صاحب اکرام بڑے ناراض ہونے لگے تو سرکار تو عالم صلی اللہ علیہ وسلم فرمایا کہ بھائی اس کو تنگ نہ کرو، اور یہ دیہاتی آدمی ہے اور اس کو پانی بہا کر مسجد کو صاف کر دو. تو یہ اتنی رعایت حضور اکرم صلی اللہ علیہ وسلم فرمایا کرتے تھے. تو صحابہ کرام قسم فرماتے ہیں ہم انتظار میں رہتے کوئی دیہاتی آ جائے تو ہم اس کی باتیں سنیں اور سوال سنیں، حضور اکرم صلی اللہ علیہ وسلم جو جواب دیں گے تو ہمیں بھی ہمارا بھی فائدہ ہو جائے گا. تو یہاں بھی اللہ تبارک و تعالیٰ نے ایک ایسا طریقہ اختیار فرمایا کہ جبریل علیہ السلام کو بھیج دیا. اب بھیجا بھی کس انداز میں کہ اجنبی شخص کو جانتا نہیں، صاف براق کپڑے پہنے ہوئے سرکار دو عالم صلی اللہ علیہ وسلم کی خدمت میں آ کر بیٹھ گئے، سوال کرنا شروع کر دیا اور پھر اس کے بعد پھر آپ نے جوابات عطا فرمائے. تو یہ حدیث تھی جس کا بیان کئی ہفتوں سے چل رہا تھا. تو اس میں پہلا جو سوال تھا کہ ایمان کیا چیز ہوتی ہے، اس کا کچھ بیان چل رہا تھا. نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ تبارک و تعالیٰ کو دل سے ماننا، تصدیق کرنا، اللہ تبارک و تعالیٰ ایمان اللہ، اللہ تبارک و تعالیٰ پر ایمان لانا. تو پچھلے اتوار کو میں نے کوئی عرض کیا تھا کہ ایمان اللہ کا کیا مطلب ہے، اور یہ گزارش کی تھی کہ الحمدللہ ایمان تو حاصل ہے، اللہ تعالیٰ کا فضل و کرم ہے، اس کا انعام ہے جو اس نے یہ ایمان اپنی ذات کے اوپر عطا فرمایا. لیکن یہ ایمان انسان کی عملی زندگی پر اس وقت مؤثر ہوتا ہے جب یہ ایمان دل کی تصدیق سے نکل کر وہ طبیعت کا حال بن جائے، مقام بن جائے، کہ اس کا دھیان رہے ہر وقت اللہ جل جلالہ کی نعمتوں کا، اس کے انعامات کا، اس کے احسانات کا، اس کے کرم کا دھیان رہے. تو جتنا جتنا یہ دھیان بڑھے گا اتنی ہی اللہ جل جلالہ سے تعلق بڑھے گا. تعلق بڑھے گا تو اسی کے نسبت سے انسان کے اعمال درست ہوں گے. جیسے میں نے کل اسی عرض کیا تھا کہ جو قرآن کریم میں مثال دی ہے بڑی خوبصورت، جو مثل الکلمۃ الطیبۃ کشجرۃ طیبۃ اصلھا ثابت وفرعھا فی السماء. جب ایمان درخت پہلے پیوست ہو جاتا ہے، جس طرح کے درخت کی جڑیں زمین میں پیوست ہو جاتی ہیں، تو پھر اس کی شاخیں نکلتی ہیں، یعنی اعمال صالحہ جو آسمان کی طرف جاتے ہیں. الیہ تعود الکلمۃ الطیبۃ والعمل الصالح یرفعہ، تو وہ اوپر کی طرف جاتے ہیں. تو ایمان باللہ صرف کتنی بات نہیں کہ اللہ تبارک و تعالیٰ کے وجود پر، اس کی توحید پر ایمان لے آئے، اس کی ذات و صفات پر ایمان لے آئے، بلکہ اس سے آگے اس کو اپنا حال اور مقام بنانے کی ضرورت ہے کہ اللہ تبارک و تعالیٰ کی نعمتوں، اور آسان طریقہ میں عرض کیا تھا کہ اللہ تعالیٰ کی نعمتوں کا استحضار کر کے، اس کو یاد کر کے اللہ تبارک و تعالیٰ کی کیسی کیسی نعمتیں عطا فرمائی ہوئی ہیں، اس کا شکر ادا کرنے کی عادت ڈالو، تو رفتہ انشاءاللہ وہ ایمان باللہ رب و پہ میں پیوست ہوگا. اور ایک گزارش بھی کی تھی کہ بھائی تھوڑا سا وقت نکال لو اس کام کے لیے. 10 منٹ میں نے کہا تھا کہ روزانہ 10 منٹ کا مراقبہ. اس بات کا مراقبہ کہ میرا سارا وجود سر سے لے کر پاؤں تک اللہ جل جلالہ کے انعامات کا مقبول منت ہے. آنکھ کیسی کی ہوئی ہے مجھے، ناک کیسی دے رکھی ہے، زبان کیسی عطا فرمائی ہے، کان کیسے عطا فرمائے ہیں، کیا کیا نعمتیں اللہ تبارک و تعالیٰ نے میرے وجود میں رکھی ہوئی ہیں، میرے ماحول میں رکھی ہوئی ہیں، ان کا ذرا مراقبہ کیا کرو. اور مراقبہ کرنے کے نتیجے میں انشاءاللہ اللہ تبارک و تعالیٰ کے ذات پر یہ ایمان انشاءاللہ مستحکم ہوگا، مضبوط ہوگا. اور اس کو کیا تھا پچھلے اتوار کو کہ بھائی یہ مجلس ہم اس کام کے لیے تو کرتے نہیں ہیں کہ کوئی رسمی تقریر ہے یا بات ہے، یہ اس لیے بیٹھتے ہیں کہ ہم ایک دوسرے کی تذکیر کا، ایک دوسرے کی یاد دہانی کا ذریعہ بنے. تو ارادہ کر لو اور روزانہ معمول بنا لو لمبی لمبی ریاضتوں اور مجاہدوں کے بجائے یہ چھوٹا سا عمل ہے، اس کو اختیار کر لو، تو ان شاء اللہ تعالیٰ جو مقصود ہوتا ہے تعلق معلوا، اس میں اضافہ ہوگا، اس میں تقویت ہوگی. یہ گزارش چونکہ تھی، پتہ نہیں کتنوں کو یاد رہا کتنوں کو نہیں رہا، لیکن نہ رہا ہو تو اب کر لو. اگر بھول گئے تھے، موقع نہیں ملا تھا، یا ذہن سے بات نکل گئی تھی، غفلت ہو گئی تھی، کچھ بات نہیں، اب کر لو. اللہ تبارک و تعالیٰ کی یہ دین کا معاملہ یہ ہے کہ کبھی مایوس نہ ہو پچھلی اپنے ماضی کی باتوں پر. دروازہ اللہ تبارک و تعالیٰ نے ہر وقت کھولا ہوا ہے اصلاح کا، آگے بڑھنے کا، استغفار کا، توبہ کا، ہر آن دروازہ کھلا ہوا ہے، کوئی لمحہ خالی نہیں ہے جس میں اس کی رحمت کا یہ دروازہ بند ہو. جب تک زندگی ہے، سانس میں سانس ہے، دم میں دم ہے، اس وقت تک اللہ تبارک و تعالیٰ نے دروازہ کھولا ہوا ہے. اس لیے اگر کچھ شرمندگی محسوس ہو رہی ہے، کبھی پچھلی مرتبہ بیٹھے تو تھے اور ارادہ بھی کیا تھا لیکن کر نہیں پائے، بھول گئے، غفلت ہو گئی، اگر یہ شرمندگی ہو رہی ہے تو شرمندگی کا علاج یہ ہے کہ اب کر لو. دروازہ تو بند نہیں ہے، اب کر لو، اب ارادہ کر لو کہ بھائی آج سے انشاءاللہ کریں. شیطان کا حال یہ ہے کہ جب چھوٹا سا کوئی عمل بتایا جائے، جیسا تو ہے آدمی کو، بھائی ہے بڑا اچھا، ٹھیک ہے، انشاءاللہ کل سے کریں گے، अब वो आज की बात को कल पे टाल देता है, कल जब आती है तो भूल जाता है, इस वास्ते वो महरूम रहता है। तो भाई इस मस्जिद का तो मतलब ही है कि अगर दूसरे को याद ध्यान ही करते रहे तो अगर गफलत हुई भूल गए तो कोई बात नहीं, चलो अब शुरू कर। मुझे अपने शेख हज़रत मसूल्ला खान साहब रहमतुल्लाह अलैह की एक बात याद आई, बड़े काम की बात, बड़े काम की बात। फरमाया कि ज्यादातर जो लोग इस्लाह करना चाहते हैं अपने, उनके रास्ते में शैतान जो रुकावट डालता है वो इस तरह डालता है कि या तो वो माजी में माजी की फिक्र में रहते हैं या मुस्तकबिल की फिक्र में रहते हैं। यानी सोचते हैं कि माजी में मुझसे कुछ भी नहीं हुआ, माजी में मैं तो गफलत में रहा, भूल में रहा, मुझसे कुछ बन नहीं पड़ा, गुनाह होते रहे, गलतियां होती रही, उसके फिक्र में पड़ा, या फिर मुस्तकबिल की फिक्र में पड़ा रहता, आगे क्या होगा, आगे क्या होगा, आया मैं दीन के तकाजों पर कायम रह सकूंगा या नहीं रह सकूंगा, गुनाहों से बच सकूंगा नहीं बच सकूंगा, फ़राइज़ वाजिबात अदा कर सकूंगा नहीं कर सकूंगा, नवाफिल मुस्तहबात कर सकूंगा नहीं कर सकूंगा, मामूलात पर अमल कर सकूंगा, आइंदा की फिक्र में पड़ा हुआ। हज़रत फरमाते हैं कि ये दोनों शैतान के दोस्त हैं। माजी का जहां तक ताल्लुक है, एक मरतबा सच्चे दिल से माजी पर तौबा इस्तग़फ़ार करके अपने आप को माजी में पारित कर लो, तौबा इस्तग़फ़ार कर लो कि माजी में मुझसे नहीं हो सका, तौबा है इस्तग़फ़ार है, अल्लाह ताला से हुज़ूर माफी मांग लो, अच्छी तरह एक मरतबा उससे फारिग हो जाओ, फिर माजी की फिक्र छोड़ दो। मुस्तकबिल में क्या होना है, मुस्तकबिल की फिक्र छोड़ दो, हाल की फिक्र करो, किस वक्त क्या हो रहा है, इस वक्त मेरा काम ठीक हो जाए, इस वक्त मेरा अमल शरीयत के मुताबिक हो जाए, इस वक्त मेरा अमल अल्लाह जल्ल जलालहू की मर्जी के मुताबिक हो जाए, इसकी फिक्र करो। अब होता क्या है कि जो आपकी माजी में मुस्तकबिल में पड़ा हुआ है उसी में हाल गुजर रहा है, हाल की फिक्र, लिहाजा वो हाल जो है वो माजी बन रहा है और मुस्तकबिल हाल बन रहा है। तो अगर हाल की फिक्र करो, इस वक्त जो सूरत हाल है, इस वक्त मैं जिस कैफियत में हूं इसको मैं दुरुस्त कर लूं, अपने जिम्मे अगर फरीजा है उसको अदा करूं, नाफिल मुस्तहबात है उनको अदा करूं, अल्लाह ताला के दीन के जो अहकाम है उन पर अमल करूं, इस वक्त की फिक्र करो, इस वक्त क्या तकाजा है तुमसे दीन का, उसके ऊपर अमल कर लो, वो अमल कर लो कि यही हाल माजी बनेगा, और जिस मुस्तकबिल की फिक्र कर रहे हैं वो हर लम्हे हाल बन रहा है। तो फिक्र करो हाल की, नमाजी की न इस्तकबाल की, ये फरमाते हैं, बड़े काम की बात है। आपकी शैतान जो है वो हमें आपको लगाए रखता है माजी की फिक्र में और इस्तकबाल की फिक्र, हाल की फिक्र के बाद। तो इसलिए अगर उस बात पर अमल नहीं हो पाया, भूल भाल हो गई, तो भाई चलो माजी के ऊपर नदामत करके फारिग हो जाओ। अब ये हाल तो है, इसमें वही बात फिर ताजा कर लो कि इंशाल्लाह आज ही से ये काम शुरू करें कि 10 मिनट निकाल लें रोजाना, और बेहतर है मसल सोने से पहले कि 10 मिनट, उसमें अल्लाह तबारक व तआला के इनामात का ध्यान करो, क्या क्या नेमतें अल्लाह ने अता फरमाई हुई है, सर से लेकर पांव तक, मेरे गिर्दो पेश में, मेरे माहौल में कैसा रिज्क दिया है, कैसी घर वाले दिए हैं, कैसी कैसा घर दिया है, आराम से अच्छी आता फरमाई, इन सब चीजों का ध्यान कर करके अल्लाह तबारक व तआला का शुक्र अदा करते रहो। जितना रोजाना अगर ये काम करेंगे तो आप देखिएगा इंशाल्लाह कि अल्लाह के जलालू के साथ ताल्लुक कितनी तेजी से उसमें तरक्की होती है, कितनी तेजी से उसमें मजबूती आती है। اور یہی سارے ریاضت اور مجاہدوں کا حاصل ہے کہ اللہ تبارک و تعالیٰ کے ساتھ تعلق مضبوط ہو جائے. ہمارے حضرت والا حضرت عارف رضی اللہ تعالیٰ سے وہ فرمایا کرتے تھے, غالباً اپنے نانا کا ذکر فرماتے تھے. ویسے وہ انگریزی خان آدمی تھے, کوئی باقاعدہ درس نظامی پڑھے ہوئے نہیں تھے, لیکن تھے بزرگوں کے صحبت یاب کا. تو فرماتے تھے کہ جب رات کو بستر پر جاتے تھے تو بستر پر جانے کے وقت ہونے سے پہلے کچھ دیر بالکل والہانہ انداز میں بڑے والہیت کے ساتھ بار بار کہ اللہم لک الحمد و لک الشکر, اللہم لک الحمد و لک, اللہم لک الحمد و لک, اللہم لک الحمد و لک, رٹ لگاتے تھے دیر تک. کسی نے پوچھا کیا کرتے ہیں آپ, فرمایا کہ بھائی اللہ تبارک و تعالیٰ کے شکر ادا کرنے کا سارے دن تو ان کی نعمتیں اردو میں رہتے ہیں, باقاعدہ موقع نہیں ملتا, تو میں رات کو تھوڑا سا تصور کرتا ہوں اللہ تعالیٰ کی نعمتوں کا کہ مجھے اللہ تعالیٰ نے آج رزق دیا, میرا بھوک لگ رہی تھی کھانا کھلایا, اللہم لک الحمد و لک الشکر, میری آنکھوں میں بینائی موجود ہے, اللہم لک الحمد و لک الشکر, میری زبان جو ہے وہ بات کر رہی ہے, بینائی گویائی کی طاقت ہے, اللہم لک الحمد و لک الشکر, میرے کان صحیح کام کر رہے ہیں, سماعت کی طاقت موجود ہے, اللہم لک الحمد و لک الشکر, اللہ میرے گھر میں الحمد للہ عافیت ہے, بیوی خیریت سے ہے, اللہم لک الحمد و لک الشکر, بچے خیریت سے ہے, اللہم لک الحمد و لک الشکر, میرا سونے کے لیے بستر اللہ نے عطا فرمایا, اللہم لک الحمد و لک الشکر. تو یہ ساری باتیں ایک ایک کر کے یاد کر کر کے اس پر اللہم لک الحمد و لک الشکر کی کوشش کرتا ہوں کہ سارا دن کو شکر ادا کرنے کی توفیق ہوئی, یہ نہ ہوئی تو کم از کم سونے سے پہلے یہ کر جاؤں. اور ہمارے حضرت والا اللہ تعالیٰ ان کے درجات میں رکھ فرمائیں, فرماتے تھے ایک دن, حقیقت ہے یہ بات کتنی کثرت سے حضرت نے اپنی مجلسوں میں بیان فرمائی, اتنی کثرت سے بیان فرمائی, ہمارے کسی استحقاق کے بغیر, طلب کے بغیر باتیں کان میں ڈال دی زبردست. تو یہ بات جو میں آپ سے آج عرض کر رہا ہوں, یہ پتہ نہیں سینکڑوں مرتبہ حضرت والا سے سنی ہوئی ہے. تو ایک دن فرمانے, مختلف اکالیم سے بات فرمایا کرتے ہیں, ایک دن فرمانے لگے کہ جب بستر پر جاؤ سونے کے لیے تو ذرا تھوڑا سا ایک چیز کا تصور کرو, تصور یہ کرو کہ فرض کرو تم کہیں کسی جنگل میں سفر کر رہے ہو گاڑی میں, جنگل میں, اور اندھیرا ہے, رات کا وقت ہے, راستہ بھی سجائی نہیں دے رہا, بارش ہو رہی ہے, سردی ہے, اور جاتے جاتے گاڑی جو ہے وہ خراب ہو گئی, چلنے سے اس نے انکار کر دیا, گاڑی چلنے سے رک گئی. اب ہزار کوشش کر رہا ہو کہ اس طرح گاڑی سے گویا ہوتی نہیں, نہ آس پاس کوئی پیٹرول پمپ ہے, نہ آس پاس کوئی میکینک ہے جو اس کو درست کر سکے, نہ کوئی اس کا ٹھیک کرنے والا ہے, اندھیرا ہے, جنگل ہے, بارش ہو رہی ہے, سردی ہو رہی ہے, جاڑا لگ اور گھر خراب, کسی طرح ٹھیک نہیں ہوتی, پریشان ہو, یا اللہ رات کیسے گزرے گی, رات کا بھی سمجھ نہیں آ رہا, رات کیسے گزرے گی, گھر کیسے پہنچوں گا. کسی حالت میں پریشانی کے اس عالم میں جبکہ چاروں طرف سے ہاتھ مار چکے اور کوئی راستہ نظر نہ آیا, اسی عالم میں اچانک ایک شاندار گاڑی آتی ہے, آپ سے پوچھتی ہے بھائی کیا قصہ ہے, آپ ان کو بتاتے ہیں, آپ نے کہا بھائی گاڑی ٹھیک ہوتی رہے گی, تم میرے ساتھ بیٹھو اور گاڑی میں بیٹھ کر تمہیں ایک دم سے ایک شاندار گھر کے اندر لے جا کر اور اس بستر پر لے جا دیتی ہے جس کو تم آج لیتے ہو. تو بتاؤ اس وقت خوشی کا کیا عالم ہوگا, اور کیا یقین محسوسوں کی سرور کی کہ کس مشکل سے نکل کر, کس پریشانی سے نجات مل کر یہ آرام سے بستر نصیب ہو گیا. تو ہمارے اندر فرماتے تھے کہ ذرا کبھی اس قسم کا تصور بھی کیا کرو کہ اگر یوں ہوتا کتنا میں پریشان ہو رہا ہوتا، کتنی میں دقت میں مبتلا ہوتا، اللہ جل جلالہ نے اپنے فضل و کرم سے مجھے آرام سے بستر عطا فرما دیا. اللہم لک الحمد و لک الشکر، اے اللہ آپ کا شکر ہے. یہ تصور کرو. تو تھوڑا سا وقت جو ہے، دیکھو بھائی دنیا میں کوئی بھی کام آدمی کرنا چاہے تو اس کے لیے کچھ تو کرنا ہی پڑتا ہے نا. ایسا تو نہیں ہو سکتا کہ آدمی جو ہے بس تمنا کرے اور وہ مل جائے. یہ بات تو انشاءاللہ جنت میں ہوگی کہ جس چیز کی تمنا کی اللہ تعالیٰ بغیر کسی محنت کے وعدہ فرما دے. لیکن اس دنیا میں تو کوئی بھی مقصد ہو، کوئی بھی منزل ہو، اس کو حاصل کرنے کے لیے کچھ نہ کچھ تو کرنا ہی پڑتا ہے. اور کوئی بہت مشکل کام اگر بتایا جا رہا ہو تو آدمی سوچے کہ بھائی یہ تو بڑا مشکل رکھتا ہے. اتنا آسان ہمارے بزرگوں نے راستہ بتا دیا ہے کہ تھوڑا سا وقت اس کام کے لیے نکال. اللہ تبارک و تعالیٰ، ایک تو یہ بات ہو گئی. اسی میں حدیث میں ایمان کے تحت آگے ذکر فرمایا، ایمان کی تعریف کرتے ہوئے کہ ایک تو اللہ جل جلالہ پر ایمان، ایک اللہ کے رسولوں پر ایمان، پیغمبروں پر، یہ بھی ایمان کا لازمی تقاضا ہے. اور جیسا کہ میں نے پہلے بھی عرض کیا تھا، اصل میں تین چیزیں جو ہیں نا اسلام کے جو بنیادی عقائد ہیں، وہ تین چیزیں آپس میں ایک دوسرے کے لیے لازم و ملزوم ہیں. لازم و ملزوم اس معنی میں کہ تینوں ایک دوسرے پر عقلا اور منطقی اعتبار سے بھی ایک دوسرے پر مرتب ہے. جب اللہ تبارک و تعالیٰ کی ذات پر ایمان لائے، توحید پر ایمان لائے کہ اللہ ایک ہے اور وہی اس کائنات کا پیدا کرنے والا ہے، اسی نے انسان کو اس دنیا میں بھیجا ہے، جب یہ ایمان لائے تو اس کا لازم تقاضا یہ ہے کہ جب اس ذات نے، اس حکیم نے، اس قادر مطلق نے انسان کو اس دنیا میں بھیجا تو ضرور کوئی نہ کوئی ہدایت نامہ تو دیا ہوگا کہ اس دنیا میں کیسے رہے. یہ اللہ جل جلالہ کی حکمت سے، اس کی رحمت سے بعید ہے کہ انسان کو لا کر دنیا میں چھوڑ دے اندھیرے میں کہ تو ٹکرے مارتا پھر یہاں پر، تیرے پاس کوئی ہدایت کا نور نہیں، تیرے پاس کوئی تعلیمات نہیں، تیرے پاس کوئی ہدایت نامہ نہیں، تو جس طرح چاہے زندگی گزار ڈنگروں کی طرح. یہ اللہ تبارک و تعالیٰ کی حکمت اور اس کی رحمت سے ممکن ہی نہیں تھا کہ وہ انسان کو اس طرح اندھیرے میں پیدا کر کے چھوڑ دے اس کائنات کے اندر. یقیناً اس نے کوئی ایسا نظام بنایا ہوگا کہ جو جس کے ذریعے انسان کو ہدایات دی جائیں، تعلیمات دی جائیں، سمجھایا جائے، بتایا جائے کہ دنیا میں کس طرح رہنا ہے. یہ بالکل لازمی تقاضا ہے اللہ تبارک و تعالیٰ پر ایمان کا کہ آدمی اللہ کے دیے ہوئے ہدایات پر ایمان لائے. وہ ہدایات کا ایک طریقہ تو یہ تھا کہ اللہ تعالیٰ ہر انسان سے براہ راست ہم کلام ہوتا، ہر انسان کو بتاتا کہ بھائی تو یہ کر، تو یہ کر، تو یہ کر. یہ اللہ جل جلالہ کی عظمت شان سے بھی بعید، اور انسان اس کو متحمل بھی نہ ہوتا، ہر انسان اس کو متحمل بھی نہ ہوتا، اور پھر امتحان اور آزمائش بھی نہ ہوتی. اس واسطے یہ ممکن نہیں تھا. تو لازماً پھر کوئی اور طریقہ، تو وہ بتا دیا اللہ تعالیٰ نے، ہم نے یہ طریقہ اختیار کیا کہ ہم نے اب تمہارے میں سے کچھ اپنے بندوں کو چنا، منتخب کیا اس کام کے لیے کہ ہم ان سے یا تو ہم کلام ہوں یا ہمارے فرشتے ان تک ہمارا پیغام لے کر جائیں. ان پر ہم نے کتابیں نازل کی اور وہ کتابیں تمہارے لیے ہدایت نامہ لے کر وہ تمہارے پاس. تو اللہ جل جلالہ کی ذات پر ایمان، اس کی عظمت شان پر ایمان، اس کی قدرت کاملہ، حکمت بالغہ، رحمت واسعہ پر ایمان، یہ اس کا تقاضا کرتا ہے کہ آدمی پیغمبروں پر بھی ایمان لائے، پیغمبروں پر نازل ہونے والی کتابوں پر بھی ایمان لائے، کیونکہ یہی وہ چیز ہے جو اللہ تبارک و تعالیٰ نے انسان کو عطا کرتا ہے. تو پیغمبروں پر ایمان توحید کا لازمی تقاضا. ان پیغمبروں پر ایمان لانے کا, جس طرح میں نے اللہ پر ایمان لانے کا مطلب یہ عرض کیا تھا کہ اللہ تبارک و تعالیٰ پر ایمان کا معنی یہ ہے کہ اللہ تبارک و تعالیٰ کی ذات کو انسان ہر وان ہر آن مستحضر رکھے اور اس کے ساتھ تعلق مضبوط کرے. اسی طرح ایمان کے رسل یعنی پیغمبروں پر ایمان کا تقاضا یہ ہے کہ انسان پیغمبر کی عظمت جانے, پیغمبر سے محبت کرے اور پیغمبر کی اطاعت کرے. یہ تین حق ہیں پیغمبر کا, تعظیم محبت اطاعت. تو ہر پیغمبر کا اس کی امتیوں کے اوپر یہ حق ہے, پہلے تعظیم کرے, اس کی محبت کرے اس سے اور اطاعت کرے. اگر یہ تعظیم اور محبت ہو, اطاعت نہ ہو, تو تعظیم اور محبت کسی کام کی نہیں. قل ان کنتم تحبون اللہ فاتبعونی یحببکم اللہ. تو محبت کا لازمی تقاضا ہے اطاعت نبی کریم سرور دو عالم صلی اللہ علیہ وسلم. اور اسی لیے اللہ تعالیٰ نے فرمایا کہ ہم نے ان کو بھیجا ہے, وما ارسلنا من رسول الا ليطاع باذن اللہ. ہم نے کوئی رسول نہیں بھیجا, مگر اس لیے بھیجا تاکہ اس کی اللہ کے حکم سے اطاعت اور اس کی اتباع کی جائے. اطاعت کے معنی ہے اس کی بات, جن باتوں کا وہ حکم دے رہا ہے اس کو مان کر اس کی فرما برداری کرنا. اور اتباع کے معنی یہ ہے کہ جیسی اس کی زندگی ہے اس کے مطابق اپنی زندگی میں نقل اتارنے کی کوشش کرنا, جس کا نام اتباع سنت. تو ایمان کے رسل بھی الحمدللہ ایمان تو ہے, الحمدللہ ایمان ہے, اللہ تعالیٰ کا فضل و کرم ہے کہ ہے. اشہد ان لا الہ الا اللہ, اشہد ان محمد رسول اللہ, جب کہا لا الہ الا اللہ کے ساتھ نبی کریم سرور دو عالم محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی رسالت پر ایمان لائے, اللہ تعالیٰ کا کرم. لیکن اس رسالت پر ایمان لانے کا جو تقاضا ہے وہ بسا اوقات ہم لوگ بھول جاتے ہیں. وہ کیا ہے؟ اتباع سنت. کیونکہ آپ کو بھیجا اللہ تبارک و تعالیٰ نے اس کام کے لیے کہ لقد کان لکم فی رسول اللہ اسوۃ حسنۃ, تمہارے لیے اللہ کے رسول کے ذات میں بہترین نمونہ ہے زندگی کے ہر نصیب و فراز میں, زندگی کے ہر کام میں, صبح سے لے کر شام تک کی زندگی کے ہر قول و فعل میں تمہارے پاس ایک نمونہ ہے نبی کریم صلی اللہ علیہ وسلم کی حیات طیبہ میں. آپ کس طرح سوتے تھے, کس طرح جاگتے تھے, کس طرح بیدار ہوتے تھے, کس طرح اسے خانے میں جاتے تھے, کس طرح مسجد میں تشریف لے جاتے تھے, کس طرح اپنے ازواج کے ساتھ معاملہ فرماتے تھے, کس طرح مہمانوں سے فرماتے تھے, کس طرح اپنے عزیز و اقارب سے فرماتے تھے, کس طرح لوگوں کے ساتھ پیش آتے تھے, کیسے آپ کے اخلاق تھے, کیسے آپ کے, یہ ساری باتیں جو ہیں یہ ہیں جو جس کے اندر سنت کی اتباع اختیار کرنے کی ضرورت ہے. وہ ہے جب یہ ہوگا تو صحیح معنی میں ایمان بالرسول کامل ہوگا. اس کے بغیر ایمان بالرسول ایک ہے تو صحیح دل میں, لیکن وہ اپنی زندگی میں اس کے اثرات ظاہر نہیں. لہذا دوسرا کام جو ہے ایمان بالرسول کے, ایمان باللہ کے بعد, وہ یہ کہ آدمی اپنا جائزہ لیا کرے کہ میری زندگی کے صبح سے شام تک کے اوقات میں میں کتنی چیزوں میں حضور نبی کریم سرور دو عالم صلی اللہ علیہ وسلم کی سنت پر عمل کر رہا ہوں, کتنے پر نہیں کر رہا. اگر نہیں کر رہا تو ان سنتوں کو اپنی زندگی میں لانے کی فکر اور کوشش کریں. دیکھو حضور اکرم سرور دو عالم صلی اللہ علیہ وسلم کی سنتیں بے شمار, بہت سی ہیں, بے شمار ہیں. ان کا تعلق ظاہر سے بھی ہے, باطن سے بھی ہے. ان کا تعلق انفرادی زندگی سے بھی ہے, اجتماعی زندگی سے بھی ہے, خاندانی زندگی سے بھی ہے, لوگوں کے ساتھ معاملات سے بھی ہے, معاشرت سے بھی ہے. یہ ساری چیزوں میں سرکار دو عالم صلی اللہ علیہ وسلم کی سنتوں پر عمل پیرا ہونے کی ضرورت ہے, جو ایمان کے رسول کا ایک لازمی تقاضا ہے، اس کی فکر کرنی چاہیے۔ میری صورت سرکار دو عالم صلی اللہ علیہ وسلم کی صورت سے ملتی ہوئی ہو، میرا میری سیرت، میرا اخلاق، میرا کردار، میرا قول و فعل، جب میں کسی سے بات کروں، سرکار دو عالم صلی اللہ علیہ وسلم حدیث میں آتا ہے کہ جب کسی سے ملتے تھے تو صلاقت وجہ کے ساتھ ملتے تھے، یعنی بشاشت کے ساتھ ملتے تھے، وہ ایک طرح سے تبسم کے ساتھ ملتے تھے، مسکراہٹ کے ساتھ ملتے تھے تاکہ ملنے والے کا دل خوش ہو جائے۔ یہ سور حضور اکرم صلی اللہ علیہ وسلم کی سنت ہے۔ آپ کسی سے معاملہ فرماتے تھے تو سچائی کا معاملہ فرماتے تھے، آپ جو ہے کسی برائی کا جواب برائی سے نہیں دیتے تھے، برائی کا جواب اچھائی سے دیتے تھے۔ آپ جو ہے غصہ نہیں کرتے تھے، آپ کو درگزر سے کام لیتے تھے۔ یہ ساری سنتیں ہیں نبی کریم صلی اللہ علیہ وسلم، ان کو اپنانے کی کوشش، اور اس کے لیے بہترین طریقہ یہ ہے کہ ہمارے حضرت والا حضرت عالی قدس اللہ تعالیٰ سرہ کی کتاب ہے، اسوہ رسول اکرم صلی اللہ علیہ وسلم۔ ہمارے حضرت فرمایا کرتے تھے کہ میں نے یہ تمہارے لیے ایک ڈائری بنا دی ہے، ایک ڈائری ہوتی ہے نا کہ آدمی کو دیکھتا رہتا ہے، تو یہ ڈائری ایک بنا دی ہے کہ اس کو اپنے سامنے رکھو اور جائزہ لو، کون سی بات ایسی ہے جو میں کر رہا ہوں، کون سی ایسی ہے نہیں کر رہا، جو نہیں کر رہا، جو کر رہے ہو اس پر اللہ کا شکر ادا کرو کہ الحمدللہ اس کے اتباعی سے اچھی توفیق ہے، جو نہیں کر رہے اس کے اوپر دیکھو کہ میں کتنی جلدی اس پر عمل پیرا ہو سکتا ہوں۔ جو فوراً بہت چیزیں ایسی ہوں گی کہ جن پر عمل نہیں ہے تو یہ دھیان کی وجہ سے نہیں ہے، اگر دھیان دیں تو عمل شروع ہو جائے، دھیان نہیں ہے تو آپ سے عمل نہیں ہو رہا۔ تو آج ارادہ کر لو کہ بھائی آج سے انشاء اللہ تعالیٰ اس پر عمل کریں گے، اور جس میں کوئی تھوڑی سی وقت درکار ہے یا کوئی محنت لگتی ہے اس کے لیے ایک ٹائم ٹیبل بنا لو کہ انشاءاللہ فلا تاریخ سے یا فلا وقت میں اس کو شروع کر دیں گے، لیکن کچھ کرو تو صحیح۔ ہمارے والا حضرت حکیم العمر مولانا ثانی رحمۃ اللہ علیہ کا یہ بات نقل فرمایا کرتے تھے کہ ایک دن آپ نے مجلس میں فرمایا کہ میں ایک دن گھر میں گیا اپنے اہلیہ کے پاس تو دیکھا کہ مسلسل گھر میں لوکی پک رہی، لوکی کا سالن پک رہا ہے، تو میں نے اپنی اہلیہ سے پوچھا کہ بھائی آپ روزانہ لوکی بنا دیتی، تو انہوں نے جواب میں کہا کہ میں اصل میں میں نے کہیں پڑھا تھا کہ نبی کریم صلی اللہ علیہ وسلم صلی اللہ علیہ وسلم کو لوکی پسند، تو میں نے گھر میں جو سودا لاتا ہے اس کو کہہ رکھا ہے کہ جب تک بازار میں لوکی ملے تو لوکی کے سوا کوئی اور سبزی مت لانا، لوکی لے آئے، تو اس واسطے لوکی پک رہی ہے۔ تو حضرت نے فرمایا کہ مجھے اس وقت بڑی عبرت ہوئی کہ یہ خاتون ہے، ان کو نبی کریم صلی اللہ علیہ وسلم کی اتباع کی اتنی فکر ہے، حالانکہ لوکی کھانا نہ کوئی فرض ہے، نہ واجب ہے، نہ سنت موقع ہے، لیکن صرف اس بنا پر کہ حضور کو پسند تھی انہوں نے یہ کام شروع کر دیا۔ تو یہ خاتون ہے جنہوں نے اتنا حضور کی اتباع کا اہتمام کیا ہے، ہم تو لوگوں میں عالم کہلاتے ہیں اور لوگ ہمیں مقتدی سمجھتے ہیں، اس لیے ہمیں فکر نہ ہوئی، مجھے دل میں یہ خیال پیدا ہوا۔ اسی دن سے میں نے تہیہ کیا کہ اب میں ساری سنتوں کا جائزہ لے کر اپنی زندگی میں دیکھوں گا کہ کس پر عمل ہو رہا ہے، کس پر نہیں ہو رہا۔ تو 3 دن میں نے کوئی اور کام نہیں کیا، 3 دن میں نے اس کام پر لگائے، یہ ساری سنتوں کا جائزہ لیا اور پھر دیکھا کہ اس میں سے کون سی سنت پر عمل پیرا ہوں، کون سی پر عمل پیرا نہیں ہوں، اور جس پر عمل پیرا نہیں ہوں اس پر عمل کرنے کی فکر شروع کر دی۔ فرمایا الحمدللہ 3 دن کے بعد لائے عمل واضح ہو، جائزہ لے کر 3 دن میں یہ معاملہ، کہتے ہیں اس کا جو سہرا ہے میری اہلیہ کے سر ہے کہ انہوں نے مجھے اس طرف متوجہ فرمایا۔ تو بھائی ہم سب کے کرنے کا کام ہے کہ ذرا سا جائزہ لے، حضرت اسوہ رسول اکرم صلی اللہ علیہ وسلم کی کتاب ہے اس کو سامنے رکھ کر اور اپنا جائزہ لے کے دیکھیں، جن سنتوں پر اللہ تعالیٰ کی رحمت سے عمل کی توفیق ہو رہی ہے اللہ تعالیٰ کا شکر ادا کریں، اللہ تعالیٰ اس پر استقامت ادا فرمائیں، اور جو نہیں ہے اس کو اختیار کرنے کی کوشش کریں۔ تو آج کے بھائی دو سبق ہو گئے. ایک کہ کچھ وقت نکال کے اللہ جل جلالہ کی نعمتوں کا استعذار کر کے اس پر شکر ادا کرنے کی کوشش کریں, اور تھوڑا سا وقت اس کام کے لیے نکال لیں کہ وہ ایک مرتبہ نکالنے سے کام چل جائے گا انشاءاللہ. کہ دیکھیں کہ تو حضور اکرم صلی اللہ علیہ وسلم کی سنتوں میں سے کون سی سنت ایسی ہے جس پر ہم عمل نہیں کر رہے, اس کو کس طرح جلدی جلدی اختیار کرنے کی کوشش. اللہ تبارک و تعالیٰ اپنے فضل و کرم سے اپنی رحمت سے مجھے بھی آپ کو بھی اس پر عمل کی توفیق عطا فرمائے. اللہم صل علی سیدنا مولانا محمد وعلى آل محمد كما صليت على ابراهيم وعلى آل ابراهيم انك حميد مجيد. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. يا ارحم الراحمين بفضل وكرم وفي رحمتك ہمارے تمام گناہوں کو معاف فرما. یا اللہ ہمارے اعمال و اخلاق کی اصلاح فرما. یا اللہ ہمیں سیدھے راستے پر چلنے کی توفیق کامل عطا فرما. اے اللہ ہمیں اپنے رحمت سے اپنے دین کی صحیح سمجھ عطا فرما. اے اللہ اس پر عمل کی توفیق عطا فرما. اے اللہ اس پر استقامت عطا فرما. اے اللہ ہر طرح کے شر سے, فتنے سے, منکرات سے, معصیتوں سے ہماری, ہمارے گھر والوں, متعلقین, احباب سب کی حفاظت فرما. اے اللہ ہم سے ہمت ہے ہمت عطا فرما, بے حوصلہ ہیں حوصلہ عطا فرما. اے اللہ اپنے رحمت سے, اپنے فضل و کرم سے دین کی عظمت محبت ہمارے قلوب میں پیدا فرما دے. اے اللہ اپنے محبت کو تمام محبتوں پر غالب فرما دے. اے اللہ اپنے رحمت سے اپنے نبی کریم سرور دو عالم صلی اللہ علیہ وسلم کی سنتوں پر عمل پیرا ہونے کی توفیق کامل عطا فرما. اے اللہ اس راستے کی رکاوٹوں کو دور فرما دے. اے اللہ ہمارے ظاہر و باطن کی اصلاح فرما دے. اے اللہ ہمارے ظاہر و باطن کی اصلاح فرما دے. یا ارحم الراحمین اپنے فضل و کرم سے تمام حاضرین اور حاضرات کو اس کے تمام جائز مقاصد میں کامیابی عطا فرما. اے اللہ سب کی پریشانیوں کو دور فرما, سب کی مشکلات کو آسان فرما. اے اللہ ہم میں جو لوگ بیمار ہیں انہیں شفائے کامل و عاجل عطا فرما. جو تندرست ہیں ان کے تندرستی کو دور فرما. جو پریشان حال ہیں اللہ ان کی پریشانیوں کو رفع فرما. اے اللہ جن لوگوں نے ہم سے دعا کی درخواست کی ہے, زبانی طور پر یا تحریری طور پر سے بھیجے ہیں, یا اللہ آپ ان سب کی دلی مرادوں سے واقف ہیں. اے اللہ اپنے رحمت سے, اپنے فضل و کرم سے ان کی دلی مرادوں کو پورا فرما دے. اے اللہ ہر طرح کے شر سے عبادت فرما. اے اللہ تمام سے جائز مرادیں اپنے فضل و کرم سے پوری فرما دے. اللہم انا نسألک من خیر ما سألک من عبدك ونبیک محمد صلی اللہ علیہ وسلم, ونعوذ بک من شر ما استعاذک من عبدك ونبیک محمد صلی اللہ علیہ وسلم. ربنا تقبل منا انك انت السميع العليم, وتب علينا انك انت التواب الرحيم. وصلى الله تعالى على خير خلقه محمد واله وصحبه اجمعين. امين برحمتك يا رب.